السلام عليكم ورحمة الله وبركاته. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، رجب کے مہینہ میں اللہ تعالیٰ کے نبی کو اللہ تعالیٰ نے اپنے پاس بلایا، جس کو ہم معراج کہتے ہیں، شب معراج، لیلۃ المعراج، اور اس کے لیے اہتمام بھی کیا جاتا ہے، عبادات کا، خیرات کا. یہ اللہ تعالیٰ کی بہت بڑی قدرت میں سے ایک چھوٹا سا نمونہ تھا کہ تین کپڑوں میں اٹھایا اور سارے خلا کے پردوں کو چاک کروا کے ساتوں آسمان کے دروازے کھلوا کر سدرۃ المنتہا پہ جبریل کی بھی بس ہو گئی کہ اس کے آگے اتنا بھی اوپر گیا تو جل کے راکھ ہو جاؤں گا. تو اس سے اوپر آپ تشریف لے گئے اور پھر عرش خوشی سے جھوم اٹھا، اہتز عرش الرحمن، عرش خوشی سے یوں جھوم رہا تھا. خوشی میں انسان بے خود ہو کر جھومنے لگ جاتا ہے، تو اللہ کا عرش جھومنے لگا آپ کی آمد پر، اور پہلی ہستی ہیں جن کا قدم اللہ کے عرش پر پڑا. اور اللہ تعالیٰ اور کہ اور اللہ کے محبوب کے درمیان جتنے نور کے پردے تھے اللہ نے سب ہٹا دیے. اور السلام علیک ایھا النبی ورحمۃ اللہ وبرکاتہ، اللہ تعالیٰ نے ایسا خوبصورت سلام پیش کیا. تو اللہ کے نبی پہ قربان جاؤں، انہوں نے اپنی امت کو بھی شریک کر لیا، السلام علینا وعلی عباد اللہ الصالحین. اللہ ہمارے اوپر بھی سلام ہو آپ کا، اور جو میری امت کے نیک لوگ ہیں ان پر بھی آپ کا سلام ہو، آپ کی رحمت ہو. تو معراج کا واقعہ اسباب کے خلاف ایک انتہائی عجب اللہ کی قدرت ہے. اور اس میں ایک چھوٹی سی بات عرض کروں کہ جب آدمی پس جاتا ہے نا اور کہتا ہے متى نصر اللہ، یا اللہ تیری مدد کہاں ہے، تو پھر اللہ کی طرف سے جواب آتا ہے الا ان نصر اللہ قریب، بے شک میری مدد قریب ہے، آ رہی ہے. یہ واقعہ طائف کے بعد پیش آیا ہے، جب آپ بے بس ہو گئے تھے، پتھر کھا کے شدید زخمی ہوئے، پھر آپ مکہ تشریف لائے تو باہر ٹھہر گئے، اندر آنے کی آپ کی سکت نہیں تھی، اور آپ نے زید ابن حارثہ کو اخرس بن شریق کے پاس بھیجا کہ مجھے پناہ دو، میں مکہ میں داخل ہونا چاہتا ہوں. تو اس نے انکار کر دیا، کہا میں نہیں پناہ دیتا. پھر اپنے سہیل ابن عمر کو پیغام بھیجا کہ مجھے پناہ دو، اس نے بھی انکار کر دیا. پھر ایک اور عرب کے سردار تھے، ان کو پیغام بھیجا، غالباً صفان بن امیہ کو پیغام بھیجا کہ مجھے پناہ دو، تو انہوں نے بھی انکار کر دیا. تو پھر آپ نے مطعم بن عدی کو پیغام بھیجا، ان کے بیٹے جبیر صحابی بنے، تو مطعم بن عدی کو پیغام بھیجا تو وہ آپ نے بچوں کو لے کر باہر گیا اور اللہ کے نبی کو اپنے بیٹوں کے ساتھ لے کر مکہ میں انٹر ہوا، حرم شریف میں آ کے اعلان کیا آج کے بعد محمد بن عبداللہ صلی اللہ علیہ وسلم میری پناہ میں ہے، انہیں کوئی ٹچ نہیں کر سکتا. ابو جہل نے کھڑے ہو کر کہا تم یہ اس کا کلمہ پڑھ کے کہہ رہے ہو یا اپنی سرداری کے زوم پر کہہ رہے ہو، اپنی سرداری کے بلبوتے پر؟ کہا نہیں، میں نے اس کا کلمہ نہیں پڑھا، جو اللہ نے مجھے سٹیٹس دیا ہے اس کی وجہ سے کہہ رہا ہوں. کہ پھر ٹھیک ہے، ہم ان کو کبھی ٹچ نہیں کریں گے. اس قدر حال سنگین ہو گیا تھا. اور کبھی آسمان کے فرشتے نہیں روئے سوائے دو جگہ، ایک دفعہ جب ابراہیم علیہ السلام نے حضرت اسماعیل کو الٹا لٹایا اور چھری ہاتھ میں اور سر کے بال ہاتھ میں اس طرح، اور یوں آسمان کو دیکھ کے کہا یا اللہ تم اس سے ناراض ہو گیا، कि मेरे दिल में इस्माइल की मोहब्बत आ गई है। इस पर आसमान के फरिश्ते ज़ारो कतार रोए थे। और एक जब हमारे नबी को पत्थर पड़े और पड़ते पड़ते बेहोश होकर गिर गए, उस वक्त सातों आसमान के फरिश्ते रोए थे। और फिर मलकुल जिबाल हाजिर हुआ, या रसूल अल्लाह इजाज़त हो तो इनको ऐसे पीस के सुरमा बना के रख दूँ। अन उतबिक अलैहिम अल अक्षबैन, आपने कहा ला अल्लाह युखरज मिन असलाबिही मन युवाहिद अल्लाह, नहीं नहीं नहीं, अल्लाह ताला इनकी नस्ल में ऐसे पैदा करेगा जो अल्लाह की तौहीद को मानने वाले होंगे। इस तकलीफ़ के बाद ये सफ़र हुआ कि 27 रजब को जिब्राइल आए, आसमान सज चुके हैं और हमारी यानी ज़ुबान में या हमारे रवाज में कि या रसूल अल्लाह इस्तकबाल के लिए कतारें लग गई हैं, आप उनको लेकर गए। आप उम्मे हानी रज़ी अल्लाह अन्हा, हज़रत अली रज़ी अल्लाह तआला अन्हु के घर में थी, घर में थे आप, तो वहाँ से हातिम में ले गए, आपका सीना चाक किया। दूसरे फरिश्ता वो पानी लाया जमजम का, उससे आपके सीने को साफ़ किया, फिर दिल बाहर निकाला, उसको चीरा, उससे साफ़ किया और फिर दोबारा दिल को रख दिया, सीने को बंद कर दिया। अब यह सारा कुछ अपने होश में देख रहे थे। फिर वहाँ से बुर्राक पे सवार हुए। बुर्राक गधे से बड़ा कद, खच्चर से छोटा कद वाला एक जानवर था, जिस पर आपको सवार कराया गया। और वो थोड़ा मस्ती करने लगा तो जिब्रील बोले, तो ये पता है तेरे ऊपर कौन सवार हैं? तो उसके साथ ही वो एकदम सर नीचे कर गया। और फिर वहाँ से परवाज़ की बैतुल मक़दिस, और वहाँ आपने दो नफल पढ़े और उनको वहीं छोड़ दिया, उसको बुर्राक को वहीं छोड़ दिया। वहाँ से फिर सफ़र शुरू हुआ अल्लाह की तरफ। उस सफ़र को अल्लाह ने यूँ बयान किया, सुब्हानल्लज़ी असरा बिअब्दिही लैला मिनल मस्जिदिल हराम मिनल मस्जिदिल अक्सा लज़ी बारकना हौलहु लिनुरियहु मिन आयातिना इन्नहु हुवस समीउल अलीम। तो इसमें अहले इल्म के लिए बड़ा खूबसूरत नुक्ता भी मेरे जहन में आया कि ये कुरान की पहली सूरत है जो सुबहान मस्दर से शुरू हो रही है, सुबहान अल्लज़ी। फिर इसको आगे ले जाकर अल्लाह ताला ने मस्दर के बाद फ़ेल माजी होता है तो सब्बह लिल्लाह मा फिस समावात वल अर्द के साथ शुरू किया। तो मस्दर आया, माजी आया, माजी के बाद मुजारे होता है, फ्यूचर होता है, मुस्तकबल होता है। तो युसब्बिहु लिल्लाहि मा फिस समावात व मा फिल अर्द अल मलिक अल कुद्दूस अल अज़ीज़ अल हकीम। फिर इसके बाद अम्र का सिगा होता है तो सब्बिह इस्म रब्बिकल अअला अल्लज़ी ख़लक़ फ़सव्वा। ये कुरान का एजाज़ है, कुरान की खूबसूरती है, कुरान की बलागत है। सुबहान, सब्बह, युसब्बिहु, सब्बह। तो अल्लाह ताला ने पहले अपनी पाकीज़गी को बयान किया कि जो कुछ कहने वाला हूँ मैं सब कुछ कर सकता हूँ, मेरे लिए कोई मुश्किल नहीं कि मैं अपने बंदे को ले कर गया। अल्लाह आने जाने से पाक है, लेकिन बा का इजाफा ये बताता है कि अल्लाह ताला कह रहे थे यूं ही समझो कि मैं अपने बंदे को ख़ुद ले कर गया ऊपर। आप जबरील के कंधों पर, परों पर सवार होकर नहीं गए, आपका सफ़र अलग था, जबरील का अलग था, यहाँ तक कि पहले आसमान पर पहुँचे तो दरवाज़ा खुला तो आदम अलैहिस्सलाम ने इस्तकबाल किया, गले लगाया। फिर उससे ऊपर गए तो ईसा अलैहिस्सलाम, याहिया अलैहिस्सलाम, ज़करिया अलैहिस्सलाम ने इस्तकबाल किया और सारे आसमान के फरिश्तों ने इस्तकबाल किया। फिर उसके बाद तीसरे आसमान पर गए तो यूसुफ अलैहिस्सलाम ने इस्तकबाल किया और सारे फरिश्तों ने। फिर चौथे आसमान पर गए तो यूनुस अलैहिस्सलाम ने और बाकी सारे फरिश्तों ने। तो फिर पांचवें आसमान पर गए तो हारून अलैहिस्सलाम और आसमान के फरिश्ते। फिर छठे आसमान पर गए तो मूसा अलैहिस्सलाम और मूसा अलैहिस्सलाम के आसमान के फरिश्ते। उस दिन अल्लाह ने, मेरा कि मैंने पढ़ा कहीं नहीं लेकिन मुझे लगता है कि उस दिन अल्लाह ताला ने सारे फरिश्तों की इबादत की छुट्टी करा दी होगी और फरमाया होगा बस मेरे महबूब का दीदार करो, इस्तकबाल करो, आज यही तुम्हारी इबादत है। क्योंकि हर फरिश्ता बेकरार था कि दीदार हो जाए। फिर अब सातवें आसमान पर गए, वहाँ एक बैतुल्ला था, वहाँ एक बुज़ुर्ग سفید داڑھی والے یوں کر کے بیٹھے ہوئے تھے یوں کر کے، اور لمبے ان کے بال تھے، لمبی داڑھی تھی، وہ نہیں اٹھے، وہ بیٹھے رہے۔ جب اب قریب آئے تو وہ کھڑے ہوئے اور کہا میرا بیٹا آ گیا۔ پہلے نبیوں نے کہا ہمارے بھائی آ گئے، ہمارے بھائی آ گئے، ہمارے نبی آ گئے، اس بزرگ نے کہا میرے بیٹے آ گئے، میرے بیٹے آ گئے۔ تو آپ نے جبریل سے پوچھا یہ کون بزرگ ہیں، تو انہوں نے فرمایا یہ آپ کے دادا ابراہیم علیہ السلام ہیں۔ اس میں اللہ نے ہمیں سبق دیا کہ بیٹا کتنے ہی عالی مقام پہ چلا جائے، اس کے ذمہ ہے اپنے ماں باپ کا ادب کرے، ان کے پاؤں چھوئے، ان کے سامنے سر جھکا کے چلے، یہ ہواؤں میں اڑ جائے، عرش کو چیر کے اللہ تک پہنچ جائے، پھر بھی باپ کے آگے، ماں کے آگے سر جھکانا ہے۔ اور یہ سبق عملاً اللہ نے امت کو سکھایا، پہنچایا کہ اللہ تو جانتے تھے کہ یہ امت اپنے والدین کی کتنی نافرمان ہوگی، اور کتنے ماں باپ ہوں گے جو چھپ چھپ کے روئیں گے، کتنی مائیں ہوں گی جو دوپٹے کے پلو میں اپنے آنسو چھپا لیں گی اپنی اولاد کی نافرمانی کی وجہ سے، بدتمیزی کی وجہ سے۔ میرے نبی سے پوچھا گیا یا رسول اللہ قیامت کب آئے گی، تو آپ نے فرمایا اللہ کو پتا ہے، کیا کوئی نشانی فرما دیں، ارشاد فرما دیں، کہا جب مائیں بیٹیوں کے ہاتھوں ذلیل ہوں گی تو قیامت آئے گی، یعنی بیٹے تو کرتے ہی رہتے ہیں، اگر بیٹیاں بھی ماں کو ذلیل کریں گی تو قیامت آ جائے گی۔ تو یہ اتنا بڑا مقدس رشتہ ہے، آپ نے فرمایا جس نے اپنے والدین کو دکھ دیا اس پہ اللہ کی لعنت، زمین آسمان کی لعنت، فرشتوں کی لعنت، نہ اس کی نماز قبول ہے، نہ روزہ، نہ صدقہ۔ اور دوسری طرف آپ نے فرمایا جو صبح صبح ماں باپ کی زیارت کر لے تو صبح سے شام تک جنت کے دو دروازے اس کے لیے کھل جاتے ہیں، نہ حال پوچھا، نہ خدمت کی، صرف آ کے زیارت کی محبت کی وجہ سے، شام کو آ کے ان کی زیارت کی تو صبح تک جنت کے دو دروازے اس کے لیے کھلے رہیں گے۔ پھر ان میں کوئی ایک فوت ہو جاتا ہے اور یہ اس ایک کی بھی ایسے تعداد کرتا ہے، زیارت کرتا ہے، ایک دروازہ کھلا رہے گا۔ تو یہ اس میں ایک بہت بڑا سبق تھا ماں باپ، چونکہ پہلا قصور تو ماں باپ کا ہے کہ وہ بتاتے ہی نہیں، وہ تعلیم ہی نہیں دلاتے جس سے پتہ چلے کہ ماں باپ کا مقام کیا ہے، اسی میں ہماری نسل ڈپریشن کا شکار ہو گئی، تو انہیں کیا پتہ باپ کون ہوتا ہے، ماں کون ہوتی ہے۔ تو آپ وہاں سے تشریف لے گئے تو سدرۃ المنتہا، جہاں بارڈر آ جاتا ہے ان مخلوقات کا، بارڈر پر جبریل نے کہا یا رسول اللہ بس آگے میرے پاس ویزا کوئی نہیں ہے، ایک بالشت بھی اوپر جا، ایک گٹ بھی اوپر جاؤں گا تو جل کے راکھ ہو جاؤں گا۔ اللہ نے ایک تخت اتارا، اس سے اپنے محبوب کو بٹھایا، اور وہ گئے بلندیوں کو چیرتے ہوئے، اس نے عرش پر جا کر لینڈ کیا، آپ اترے، اور میرے اللہ تعالیٰ نے کہا ثم دنا فتدلا فکان قاب قوسین او ادنا۔ اللہ تعالیٰ نے اپنے محبوب کو اپنے قریب کر لیا، اتنا قریب کیا کہ فاصلے مٹ گئے، فاصلے مٹ گئے۔ تو بھائیو پھر لمبا واقعہ ہے، لوگ آج کل اتنا لمبا سنتے بھی نہیں ہیں، تو میں صرف جانے کا بتا دیتا ہوں، واپسی کا بھی پورا ایک کہانی ہے، جنت دکھائی، جہنم دکھائی، جنتی دکھائے، جہنمی دکھائے، سارا کچھ دکھایا، سود خور دکھائے، بے نمازی دکھائے، نمازی دکھائے، اپنے سب کو اپنی آنکھوں سے دیکھا، جہنم کو بھڑکتے دیکھا، جنت کو چمکتے دیکھا، جہنم کو دہکتے دیکھا اور جنت کو مہکتے دیکھا، یہ سب کچھ آپ نے اپنی آنکھوں سے دیکھا۔ اور پھر آپ واپس تشریف لائے، تو جب آپ پہنچے تو ابھی رات کا حصہ باقی تھا، اور رات گزری نہیں تھی جب آپ اتنی بڑی کائنات کا سفر کر کے واپس تشریف لائے۔ تو اس میں ایک بڑا سبق ہے، وہ یہ ہے کہ اللہ نے اپنے نبی کا ہاتھ پکڑا اور اپنی ذات تک پہنچا دیا۔ ہم اپنا ہاتھ اللہ کے نبی کے ہاتھ میں دے دیں تو ہم بھی اللہ کی ذات تک ہماری بھی پہنچ ہو جائے گی۔ اگر کوئی بڑائی کے سفر طے کرنا چاہتا ہے، بڑا آدمی بننا چاہتا ہے کہ میں تو جی گریٹ مین بننا چاہتا ہوں، میں کامیابی چاہتا ہوں، میں سکسیسفل لائف چاہتا ہوں، تو کامیابی ہے کہ میرا آپ کا اللہ ہم پہ راضی ہو، جب ہم مریں تو وہ ہم سے خوش ہو کر ملے، हमें जन्नत का परवाना दे। ये है कामयाबी। ये नहीं कि आप बड़े मालदार बन गए, आप अमेरिका के सदर बन गए, ये नहीं है। कामयाबी ये है कि आपसे मुझसे अल्लाह राज़ी हो जाए, ये सबसे बड़ी कामयाबी है। तो अल्लाह ताला के नबी के हाथों में हाथ दे दे तो अल्लाह तक पहुँचाई आसान हो जाएगी। एक वाक़ा सुना के ख़त्म करता हूँ। एक बद्दू आया, कहने लगा है मोहम्मद। आपने कहा जी। अब बदतमीज़ी का जवाब बदतमीज़ी से नहीं प्यार से देते, जी तेरी तीन बातें बड़ी अजीब हैं। आपने कहा क्या? तू कहता हम बाप दादे का दीन छोड़ के तेरे दीन पे आ जाएंगे, हम क्यों छोड़ें बाप दादे का दीन? का अच्छा, और तू कहता है कि हम मर के मिट्टी हो जाएंगे और फिर दोबारा ज़िंदा किए जाएंगे। का अच्छा, और तू कहता है सारे अरब को तेरी उम्मत फतह कर लेगी, ईरान और यूरोप को भी तेरी उम्मत फतह कर लेगी। तो ये कैसी बच्चों वाली बातें कर, इनको रोटी नहीं मिलती और ये सुना रहा है इनको कि इससे कैसर और किसरा दो बड़े ब्लॉक थे उस वक्त। तो आपने मुस्कुरा के फरमाया इंशाल्लाह तेरी उम्र लंबी होगी, तू देखेगा कि सारा अरब व अजम मेरा कलमा पढ़ेगा, फिर तू देखेगा कि सारा अरब व अजम यहाँ मदीना ढुक के आएगा, और फिर तू देखेगा कि अल्लाह ताला क़यामत के दिन तुझे भी खड़ा करेगा, मुझे भी खड़ा करेगा, और मैं तेरा हाथ पकड़ के तुझे याद दिलाऊंगा कि हो गया ये ज़िंदा होना कि नहीं हुआ। तो वो कहने लगा नहीं मैं नहीं मानता, तो चला गया। उसने फिर अबू बकर सिद्दीक़ के दौर में देखा सारा अरब फतह हो गया, कहने लगा पहली बात तो पूरी हो गई, सारी कौम ने कलमा पढ़ लिया। हज़रत उमर का ज़माना आया तो कैसर और किसरा पिट गए, तो कहने लगा दुई गल भी पूरी हो गई, हूँ भावें त्री हो ही ना जावे किदाई, चलिए भाई कलमा पढ़िए। तो वो वहाँ से अपने इलाके से आया, हज़रत उमर के दरबार में आकर उसने कलमा पढ़ा। जब वो आपकी महफिल में आता आप उसके लिए खड़े हो जाते, बड़ा इकराम करते। तो एक दफ़ा फरमाया कि तुम देखते हो मैं इस बद्दू का बड़ा इकराम करता हूँ। मैं उस महफिल में था जिसमें अल्लाह के नबी ने कहा था कि रहेगी तीसरी बात तो तेरा हाथ पकड़ के बताऊंगा कि हुई कि नहीं हुई, हम मर के ज़िंदा हुए हैं कि नहीं हुए, और क़यामत का दिन जिसका हाथ मेरे नबी के हाथ में आ गया वो जन्नत में पहुँचाने से पहले कभी नहीं छोड़ेंगे। तो ये वो शख्स है जिसका हाथ मेरे नबी ने पकड़ा हुआ है, इसको जन्नत तक पहुँचा के छोड़ेंगे। तो मेरे अजीज़ों, मेरे भाई बहनों, बच्चों बच्चियों, हम मुख्तलिफ़ किस्म की नाफरमानियों का शिकार हैं और उसमें हम लज़्ज़त ढूंढते फिर रहे हैं और फ्रस्ट्रेशन का शिकार हैं। हमारी नई नस्ल नशों पे लगी हुई है। अल्लाह के वास्ते सबसे हाथ छुड़ाकर अल्लाह के नबी को अपना हाथ पकड़ा दो, वो आपको यूँ पकड़ेंगे और अल्लाह पाक से जाकर मिला देंगे और फरिश्ते भी आप पर रश्क करेंगे। ये वाकया मेराज की असल थीम है और वाकई मेराज का असल पैगाम है कि की मोहम्मद से वफ़ा तूने तो हम तेरे हैं, ये जहाँ चीज़ है कि लौह व क़लम तेरे हैं। अस्सलामु अलैकुम व रहमतुल्लाह।